نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي. خلاصہ قرآن کے سلسلے میں 18ویں پارے کا تیسرا ربع ہے جو سورۃ النور کی آیت نمبر 21 سے شروع ہوتا ہے. دیکھیں گے. یا ایھا الذین آمنوا لا تتبعوا خطوات الشیطان ومن یتبع خطوات الشیطان فإنه یأمر بالفحشاء والمنکر ولولا فضل اللہ علیکم ورحمته ما زکا منکم من احد ابدا ولكن الله يزكي من يشاء والله سميع عليم. اے لوگو جو ایمان لائے ہو, شیطان کے نقشے قدم پر نہ چلو, اس کی پیروی جو کوئی کرے گا تو وہ تو اسے فخش اور بدیہی کا حکم دے گا. اگر اللہ کا فضل اور اس کا رحم و کرم تم پر نہ ہوتا تو تم میں سے کوئی شخص پاک نہ ہو سکتا تھا, مگر اللہ ہی جسے چاہتا ہے پاک کر دیتا ہے اور اللہ سننے اور جاننے والا ہے. پچھلے حصے میں ہم نے لعن کی باتیں دیکھیں اور تہمت کی باتیں دیکھیں, کس طرح سے کوئی کسی پہ الزام لگاتا ہے تو اگر الزام کو ثابت نہ کر سکے تو اس پہ اس کو چار گواہ لانے پڑتے ہیں. اسی طرح اگر ایک مرد اپنی بیوی کو یا بیوی اپنے مرد کو ایسی حالت میں دیکھتی ہے تو وہ اس کے ساتھ لعن کرتی ہے. ان سارے معاملات کا تذکرہ یہاں بے مقصد نہیں ہے. اصل میں اللہ تعالیٰ نے اس آیت میں شیطان کے قدموں پہ نہ چلنے کی بات کر کے ہمیں اس چیز کی طرف اشارہ دیا کہ جو لوگ اللہ کی دیوی رہنمائی سے اپنے آپ کو محروم کر کے لوگوں کے بنائے ہوئے قوانین اور ان کی جھوٹی سچی ہمدردیوں کے مطابق فیصلے کرتے ہیں تو وہ خود ایک وقت آتا ہے کہ اپنے ان فیصلوں کی زد میں آ جاتے ہیں. شیطان انسان کے دل میں وسوسے ڈالتا ہے اور شیطان کا ہر وسوسہ فخش اور بدی کی طرف لے جاتا ہے. کبھی کسی کے بارے میں برا خیال آئے, اعوذ باللہ من الشیطان الرجیم, کسی کے کردار پہ شک ہو, اعوذ باللہ من الشیطان الرجیم, کوئی آپ سے کسی کے بارے میں کوئی غلط بات کہنے لگے, اعوذ باللہ من الشیطان الرجیم. یہ ایسے جیسے مین ڈور کوئی اپنے بند کر دیا. اس کے بعد آپ دیکھیں گے کہ باقی سارے کام جو ہیں اللہ کی مدد سے آسان ہو جائیں گے. اور یہاں ایک اور بات کہ تم میں سے کوئی بچتا نہ اگر اللہ اس کو نہ بچاتا, یہ ہماری انا کو توڑنے والا جملہ ہے. جب ہم اپنے کو 30 مارہا سمجھتے ہیں اور سوچتے ہیں کہ بس اب ہم جیسا کون ہے, تو پھر ہم اپنے آپ کو خود پاک سمجھتے ہیں. تو کبھی بھی اپنے اندر یہ تکبر نہ لائیے گا کہ اب میں بہت نیک ہو گئی ہوں, اب تو میں نے قرآن پڑھنے کے بعد 18 پارے بھی ریوائز کر لی ہیں تو میں شیطان کا ترنی والا نہیں بن سکتی. نہیں, ولکن اللہ یزکی من یشاء. اور اللہ سے ہم دعا کرتے ہیں کہ اللہ ہمیں اندر باہر سے پاک رکھنا, ہماری شرم کا, ہماری نگاہ, ہماری کان, ہماری زبان پاک رکھنا, تاکہ کل قیامت کے دن ہم شرمسار نہ ہوں تیرے سامنے کہ تو نے ہمیں جب دنیا میں بھیجا تھا تو کتنا بے گناہ تھا بچہ, کتنا وہ معصوم تھا, لیکن ہم نے اس دنیا میں اپنے آپ کو کس طرح سے گندا کیا کہ آج تیرے سامنے آئے ہیں تو ہم خود بھی اپنے آپ کو نہیں پہچان پا رہے. اس کے بعد واقف کے نتیجے میں حضرت ابو بکر صدیق رضی اللہ عنہ کی ایک فطری سوچ یا ایک ان کا فطری رد عمل تھا کہ وہ شخص جس نے ان کی بیٹی پہ تہمت لگائی, انہوں نے اس کا نان نفقہ بند کرنے کی بات کی کہ میں اس کی اب ٹیک کیئر نہیں کروں گا. بات سچ تھی, جائز تھی, لیکن مقام صدیقیت سے ذرا نیچے کی تھی. اس لیے اللہ تعالیٰ نے فوراً ابو بکر صدیق کی رہنمائی کی کہ ولا یاتلی اولو الفضل منکم وسع, تم میں سے جو لوگ صاحب فضل اور قدرت والے ہیں وہ اس بات کی قسم نہ کھا بیٹھیں کہ اپنے رشتہ دار, مسکین اور مہاجر فی سبیل اللہ لوگوں کی مدد نہ کریں گے. یہ تینوں اوصاف جو تھے یہ مستو صحابی کے تھے جو حضرت ابو بکر کے رشتہ دار بھی تھے, مسکین بھی تھے اور مہاجر بھی تھے, اللہ کے راستے میں یعنی ہجرت کر کے مکہ سے مدینہ آ چکے تھے. کیوں ایسا کرو؟ کیونکہ اللہ تعالیٰ تمہیں معاف کرے. انہیں معاف کر دینا چاہیے اور درگزر کرنا چاہیے. کیا تم نہیں چاہتے کہ اللہ تمہیں معاف کرے؟ اور اللہ کی صفت یہ ہے کہ وہ غفور الرحیم ہے. اس کو ہائی لائٹ کر لے. اللہ تو تحبون یغفر اللہ لکم. سخت سے سخت دل انسان بھی یہ کبھی نہیں چاہتا کہ اللہ اس کو معاف نہ کرے. تو اللہ کی معافی بندوں کی معافی میں ہے. ذاتی معاملات میں لوگوں کو ہمیشہ معاف کر دیں. کوئی آپ پہ بات کرے, کوئی آپ کو الزام دے, کوئی تانا دے, کوئی آپ کے خلاف کچھ کرے, معاف کر دیں. ہاں جہاں دین کا معاملہ ہو اور اس بات کے نتیجے میں دین کا نقصان ہو تو وہاں حت الوسع کوشش کرنی چاہیے کہ اس دروازے کو بند کیا جائے۔ ابو بکر صدیق جیسے لوگوں نے بھی اس آیت کو پڑھا، آج ہم بھی پڑھتے ہیں۔ ہم اس آیت کو پڑھ کے اس وقت تو دل میں کئی نیتیں کرتے ہیں، پھر بعد میں کہتے ہیں چھوڑو، جو ہمارے پہ گزری ہے تم پہ گزرے تو پتہ چلے۔ لیکن ابو بکر صدیق نے اس آیت کو سن کر کیا کہا؟ جی اللہ تعالیٰ، میں پسند کرتا ہوں کہ تو مجھے معاف کر۔ اور اس طرح انہوں نے نہ صرف یہ کہ مستوں کو دوبارہ سب دینا شروع کیا، بلکہ ان کے وظیفے میں اضافہ کر دیا۔ اللہ ہمیں بھی اتنا کھلا دل دے۔ دوستوں کے ساتھ تو اچھا معاملہ ہر ایک کرتا ہے، دشمنوں کے ساتھ کرنے کی بات ہے۔ جو آپ کی تعریفیں کرتے ہیں ان سے تو ہم بہت ہی اچھے ہوتے ہیں، لیکن جب لوگ ہم پر تنقید کریں تو اللہ تعالیٰ ہمیں ان کے ساتھ اچھا رکھے۔ اور صحیح بات ہے کہ آپ ان کو معاف کر دیں، ان کا معاملہ اللہ کے ساتھ ہے، اللہ خود ان سے نبٹ لے گا جو آپ کے بارے میں کوئی ایسی غلط بات کرتے ہیں۔ اس کے بعد پھر اسی واقعے کے اوپر مزید تبصرہ، ان الذین یرمون المحصنات الغافلات المؤمنات، جو لوگ پاک دامن بے خبر مومن عورتوں پر تہمتیں لگاتے ہیں، ان پر دنیا اور آخرت میں لعنت کی گئی، اور ان کے لیے بڑا عذاب ہے، وہ اس ان کو بھول نہ جائیں جبکہ ان کی اپنی زبانیں اور ان کے اپنے ہاتھ پاؤں ان کے کرتوتوں کی گواہی دیں گے۔ یہ ہائی لائٹ کر لیں۔ اپنے جاسوس کا نام سنا؟ انگلش میں اس کو سپائی کہتے ہیں۔ ہمارے ہاتھ ہمارے پاؤں جاسوس ہیں۔ اگر آپ کو کوئی کہے کہ اس وقت آپ کے گھر میں ایک جاسوس آ چکا ہے، آپ کی پارٹی ہے، شادی ہے، دعوت ہے، اور آپ کو کوئی لگے کہ کچھ لوگ یہاں جاسوسی کی نیت سے آئے ہیں، وہ آپ کی خبریں دیں گے، چلے اور جاسوسی کوئی نہیں، کوئی شریکے میں سے آ گیا جو آپ کی باتیں نکال کے ادھر ادھر لگائے گا، یا اگر آپ کو ہمیں اپنی مسجدوں میں شک پڑ جائے کہ اس وقت کوئی جاسوس آیا ہوا ہے کفار کی طرف سے جو ہماری خبریں لے رہا ہے، کیا حالت ہوگی؟ میرے اللہ، اتنے کیئرفل ہو جائیں گے کہ جو بولنا ہے وہ بھی نہ بولیں۔ تو یہ ہاتھ پاؤں کے ہیں، تشہد اللہ، ہائی لائٹ کر لیں، شاہدہ کے بعد اللہ آ رہا ہے، اگینسٹ گواہی دیں گے۔ آپ نے اس پہ ایک چھوٹی سی ایکٹیویٹی کرنی ہے اکیلے میں بیٹھ کے۔ یہاں تین چیزوں کا ذکر ہے، زبان، ہاتھ اور پاؤں۔ کم از کم تین منٹ آپ نے ان تینوں اپنے اعضاء کو کھول کے دیکھنا ہے، اور پھر اس پہ غور کرنا ہے کہ یہ آپ کے خلاف کیا کیا گواہیاں دے گی۔ آئینے میں کھڑے ہو جائیں تو زبان دیکھ لیں، ہاتھ تو خود ہی دکھتے ہیں، اور تھوڑا سا جھک کے پاؤں کو دیکھ لیں، اور پھر پوچھیں ان سے کہ کل میرے خلاف کیا کیا گواہیاں دو گے۔ یومئذ یوفیہم اللہ دینہم الحق، اس دن اللہ وہ بدلہ ان کو بھرپور دے دے گا جس کے وہ مستحق ہیں۔ اللہ حق نہیں رکھتا، یاد رکھیے۔ وَيَعْلَمُونَ أَنَّ اللَّهَ هُوَ الْحَقُّ الْمُبِينَ، اور انہیں معلوم ہو جائے گا کہ اللہ ہی حق ہے، سچ کو سچ کر دکھانے والا۔ اس لیے اس کے ساتھ معاملہ جوڑیں۔ دعا کیجئے کہ اللہ ہمیں اس عادت کا خوگر کر دے، ہم بھی اس طرح کے کام کریں۔ اس کے برعکس، الخبیثات للخبیثین والخبیثون للخبیثات، خبیث عورتیں خبیث مردوں کے لیے ہیں، اور خبیث مرد خبیث عورتوں کے لیے ہیں۔ یہ کون ہے؟ عبداللہ بن ابی اور اس کی جورو۔ بعض کہتے ہیں یہاں خبیثات سے مراد گندی باتیں ہیں، تو مطلب کیا بن جاتا ہے؟ گندے مرد گندی باتیں کرتے ہیں۔ عبداللہ بن ابی کی زبان سے اگر گندی بات نکلی تو کوئی بڑی بات نہیں، یہ فیکٹ ہے۔ لیکن وَالطَّيِّبَاتُ لِلطَّيِّبِينَ وَالطَّيِّبُونَ لِلطَّيِّبَاتِ، پاکیزہ عورتیں پاکیزہ مردوں کے لیے، اور پاکیزہ مرد پاکیزہ عورتوں کے لیے ہیں۔ یہ ہے محمد رسول اللہ صلی اللہ علیہ وسلم اور حضرت عائشہ رضی اللہ عنہا۔ تم نے کیسے سوچا کہ ایک طیب مرد کی بیوی عائشہ گندی ہو سکتی ہے؟ اللہ نے تو جوڑے بہت پیارے بنائے ہیں۔ اور اسی طرح یہاں طیبات سے اگر طیب باتیں، تو یہ وہ لوگوں کے تبصرے جنہوں نے حضرت عائشہ پہ تہمت نہیں لگائی۔ مطلب یہ ہے کہ جیسا دل ہوتا ہے ویسی باتیں منہ سے نکلتی ہیں، اور ہسبینڈ اور وائف ایک وقت آتا ہے کہ ایک دوسرے کے رنگ میں رنگے ہی جاتے ہیں۔ فرمایا، اولئک مبرؤن مما یقولون، ان کا دامن پاک ہے ان باتوں سے جو بنانے والے بناتے ہیں، ان کے لیے مغفرت ہے اور اس کے قریب۔ آگے سے آیت 27 سے آنورڈ آپ لکھ لیں اس کے اوپر ایک ٹاپک، سد ذرائع زنا۔ سد کہتے ہیں دیوار کو، ذرائع کہتے ہیں ذریعے کو، اور زنا یعنی زنا کو روکنے والے ذرائع۔ دیواریں باندھو۔ کیوں موقع آتا ہے اس کا؟ اس سے پہلے ہی لمٹس رکھو۔ کیوں اپنے آپ کو اور اپنے گھروں کو تم نے اس طرح سے کھلا چھوڑ دیا कि हर बंदा जो है वो आके तुम्हारे घर पे, तुम्हारी कीमती चीज़ों पे, तुम्हारी बेटियों पे नज़र रखे, बल्कि या अय्युहल लज़ीना आमनू ला तदखुलू बुयूतन गैरा बुयूतिकुम, ए लोगों जो ईमान लाए हो अपने घरों के सिवा दूसरे घरों में दाखिल ना हो जब तक कि घर वालों की रज़ा ना ले लो और घर वालों पर सलाम ना भेज लो, ये तरीका तुम्हारे लिए बेहतर है। हम क्या कहते हैं, लो जी हम तो बेगाने हो गया, पूछ के आए भाभी के घर, ये क्या बात हुई, दीन पड़ा है तो अब जी इन्होंने तो पर्दे ही कर लिए हैं। कितना माइंड करते हैं आज हमारे कल्चर के लोग, जब उनसे कहा जाए कि इजाज़त लेके आओ और घर में आने के लिए तो चले अब दरवाजे बंद ही होते हैं चोरों के डर से, लेकिन घर में रहते हुए एक के कमरे में से दूसरे के कमरे में, अंदर घर के घरों में से एक घर से दूसरे में इजाज़त लेके आना चाहिए। इसी से तो फिर गलत फहमियाँ भी पैदा होती हैं और बेहयाई भी होती है। तवक्को है कि तुम इसका ख्याल रखोगे। आपको अपने आप से क्या तवक्को है? अल्लाह को तो हमसे बड़ी अच्छी तवक्को है, आइंदा तुम ऐसा नहीं करोगे। फिर अगर वहाँ किसी को ना पाओ तो दाखिल ना हो जाओ जब तक कि तुमको इजाज़त ना दी जाए, और अगर तुमसे कहा जाए कि वापस चले जाओ तो वापस हो जाओ, ये तुम्हारे लिए ज़्यादा पाकीज़ा तरीका है। बुरा नहीं मानना, हम क्यों सारे ख़ानदान में इश्तहार दे दें जी उनके घर गए थे और अंदर से कह दिया अभी चले जाओ। हैरत की बात है ना, अल्लाह के कवानीन हमें कितने बोझे लगते हैं। हालांकि एक सहाबी थे, कहते सारी ज़िंदगी मुझे ख्वाहिश रही कि मैं किसी के घर जाऊं और घर वाला अंदर से मुझे कह दे कि अब चले जाओ, इस वक्त नहीं मिलना, और मैं इस हुक्म पे अमल कर लूं। पर जियो, आप ज़रा इधर अपने लिए एक छोटा सा सवाल लिखें, अगर मेरे साथ ऐसा हो, और करे भी कौन, कोई बेचारा ससुराली रिश्तेदार, तो मेरा क्या तरीका होगा? हम तो शायद पता नहीं कितना उनको बदनाम कर दें, और ख़ास तौर पर अगर दीन वाला कोई ऐसा करे, कोई भाभी कह दे कि भाई घर में मर्द कोई नहीं है, आप इस वक्त नहीं आ सकते। भाभी तो दूर की बात है, शोहर के दोस्तों तक को लोग घर में बुला लेते हैं कि क्या करें, वो माइंड करेंगे, और घर में कोई भी नहीं होता, और जब अंदर आ गए तो अब चाय पानी तो लाजमी है। ये सारी चीज़ें इंसान के दीन और ईमान के लिए ख़तरा हो जाती हैं। और जो कुछ तुम करते हो अल्लाह इसे खूब जानता है, अलबत्ता तुम्हारे लिए इसमें कोई मज़ायका नहीं है कैसे घरों में दाखिल हो जाओ जो किसी के रहने की जगह ना हो और जिनमें तुम्हारे फ़ायदे या काम की कोई चीज़ हो। मसलन हॉस्पिटल्स हैं, स्टोर्स हैं, उन्होंने ओपन साइन खोला हुआ है, आप जा सकते हैं, होटल्स हैं, मोटल्स हैं, वहाँ जा सकते हैं, यानी प्राइवेसी ना डिस्टर्ब करो, और जो पब्लिक प्लेसेस हैं वो प्राइवेट तो नहीं होती। तुम जो ज़ाहिर करते हो और जो कुछ छुपाते हो अल्लाह को सबकी खबर है। ये तो था घर के दरवाज़ों को बंद रखने की बात, अब आगे नज़रों को बंद रखने की बात है। قل للمؤمنين يغضوا من أبصارهم ويحفظوا فروجهم ذلك أزكى لهم إن الله خبير بما يصنعون। ए नबी, मोमिन मर्दों से कहो कि अपनी नज़रें बचा कर रखें, यानी एक नज़र पड़ी तो नज़र नीचे कर लें, ये नहीं कि आप टुकर टुकर देखने ही लग जाएं, और जब नज़र बचेगी तो शर्मगाह महफूज है, इसीलिए कहा, और अपनी शर्मगाहों की हिफाजत करें, ये इनके लिए ज़्यादा पाकीज़ा तरीका है। जो कुछ वो करते हैं अल्लाह इनसे बाखबर है। जहाँ लफ्ज़ पर्दा आता है ना, तो फौरन हमारे जहन में औरत का पर्दा आ जाता है, हालांकि कुरान की शान देखिए, पहले मर्द के पर्दे की बात की है। थोड़ा सा इसको समझ लेते हैं, पर्दा औरत और मर्द के लिए एक ही जैसा है। नज़रें मर्द की भी झुकेंगी, औरत की भी झुकेंगी। शर्मगाह की हिफाजत यानी लिबास को ढीला ढाला बनाकर और उसको बहुत ज़्यादा छुपा हुआ बनाकर मर्द भी करेगा, औरत भी। सिर्फ एक एक्स्ट्रा चीज़ औरत में, और वो क्या है कि चूँकि औरत खूबसूरत है, उसके चेहरे में कशिश है, उसके सीने में कशिश है, उसके बालों में कशिश है, तो बस उसको कहा कि उसको छुपा लो। यानी पर्दा मर्द और औरत का सेम है। मर्द में बज़ाहर ज़ाहरी कोई ज़्यादा खूबी नहीं होती कि उसमें कोई अट्रैक्शन हो, इसलिए चेहरा खुलवा दिया, दैट्स इट। मर्द खूबसूरती को नोचना चाहता है, इसलिए उसकी आंखों को झुका दिया। अब अगर आप कहें कि जी मर्द तो कुछ भी पहन के निकलें और उनके लिए कोई बात नहीं, और वो चाहे खबरें देखने के बहाने और वो कुछ और इश्तहारात या फिल्में ड्रामे देखने के बहाने गैर औरतों को देखते रहे, तो ये यगुद्दु मिन अबसारिहिम के ख़िलाफ़ है। कैसे आप देख सकते हैं किसी औरत को, और ख़ास तौर पर मिन अबसारिहिम में कुछ नज़रें हैं, लिटरली नहीं बंद कर सकते नज़रें। ये तो नहीं हो सकता कोई ड्राइविंग करे और आँखें बंद कर ले, चल रहा है तो आँखें बंद करे, बल्कि इसके लिए तरीक़ेकार क्या होता है कि जिस नज़र से शहवत आए उसको नीचे करें। और आज घरों में जो फितने हैं अल्लाह की बना, बाहर के फितने तो अब इतने आम हो गए कि अब वो लोगों को फितने ही नहीं लगते। आज के दौर में मसले घर के अंदर के हैं, بیویاں اس وجہ سے پریشان ہیں کہ ہمارے شوہروں کی نظریں خاندان کی دوسری لڑکیوں پہ ہیں جو لڑکیاں نہیں ہیں بلکہ کسی کی بیوی اور ماں بھی ہیں، دو دو بچوں کی مائیں بھی ہیں، اور وہ مرد ہمارے ان سے جاتے ہیں اور ان کی نظریں ہوتی ہیں اور ہم ان کو دیکھ، واللہ ہی اس طرح کی باتیں سننے کو ملتی ہیں کہ انسان کانپ کے رہ جائے۔ وجہ کیا ہے کہ دل کے اندر وہ ہے نہیں ہے بات جس کی وجہ سے انسان اللہ کے حکم کو مانتا ہے، تو مردوں کے لیے بھی اتنا ہی حکم ہے۔ ابھی بچپن سے اپنے بچوں کو اس کا عادی کریں، نظر جھکا کے بات کریں، اگر 7-8 سال کے آپ کے بچے ہو جاتے ہیں تو ان کو ذرا سا جھکائیں، جیسے اب یہاں شام میں کلاس ہوتی ہے تو بوائز کلاس میں سے ظاہر ہے جو 7-8-9-10 سال کے بچے ہیں وہ کسی کام کی وجہ سے ادھر آتے ہیں، تو ہمیشہ میں ان سے بات کرتے ہوئے یا جیسے کوئی بھی کام ہو نا تو پھر میں ان کو پیار سے کہتی ہوں کہ بیٹے اس طرح کھڑے ہوتے ہیں، نظر جھکاؤ۔ اب اگر آج وہ ٹیچر کو دیکھ رہا ہے، آج وہ ریسیپشن پہ بیٹھی لڑکی کو دیکھ رہا ہے، تو اس کو عادت ہی نہیں رہے گی۔ تو یہ آج سے اپنے بچوں پہ کام کریں، بیٹا نیچے دیکھ، ایون گھر میں جوان بہنیں ہیں تو ان کے لیے بھی بیٹوں کی نظریں جھکی ہونی چاہیے۔ حدیث میں آتا ہے کہ نظر شیطان کے تیروں میں سے ایک تیر ہے، یہ چلتا ہے تو اس کے بعد ہی باقی سارے کام ہوتے ہیں۔ تو جب مرد نظریں جھکا لیں گے یقین کرے آدھا فتنہ تو دنیا کا وہیں ختم ہو جائے گا۔ پھر عورتیں جتنی مرضی بنی ٹھنی ہو، جب مردوں نے دیکھنا ہی نہیں تو عورتیں خود بخود جھکیں گی۔ اور یاد رکھیے جس سوسائٹی میں مردوں میں سے غیرت نکل جاتی ہے نا، اس سوسائٹی میں عورتوں میں سے حیا نکل جاتی ہے۔ یہ بات فیکٹ کے طور پہ سامنے آتی ہے۔ اب عورتوں کی بات ہے، وَقُلْ لِلْمُؤْمِنَاتِ، اور اے نبی مومن عورتوں سے کہہ دو کہ اپنی نظریں بچا کر رکھیں اور اپنی شرم گاہوں کی حفاظت کریں اور اپنا بناؤ سنگھار نہ دکھائیں بجز اس کے جو خود ظاہر ہو جائے، اور اپنے سینوں پر اپنی اوڑھنیوں کے آنچل ڈالے رکھیں اور وہ اپنا بناؤ سنگھار ظاہر نہ کریں مگر ان لوگوں کے سامنے، شوہر باپ، شوہروں کے باپ اپنے بیٹے، شوہروں کے بیٹے، بھائی بھائیوں کے بیٹے، بہنوں کے بیٹے، اپنے میل جول کی عورتیں، اپنے لونڈی غلام، وہ زیر دست مرد جو کسی اور قسم کی غرض نہ رکھتے ہوں، اور وہ بچے جو عورتوں کی پوشیدہ باتوں سے ابھی واقف نہ ہوئے ہوں، اور وہ اپنے پاؤں زمین پر مارتی بھی نہ چلا کرے کہ اپنی جو زینت انہوں نے چھپا رکھی ہو اس کا لوگوں کو علم ہو جائے۔ دیکھیں اس سے بھی کھل کے کوئی اللہ تعالیٰ بتا سکتے تھے بات کو جو یہاں بتائی۔ پھر لوگ پوچھتے ہیں کہاں دوپٹہ لکھا ہے، کیا عورت سر پہ رکھے کہ رکھے۔ اب دیکھیں کپڑے تو مرد بھی پہن رہا ہے نا، عورت بھی پہن رہی ہے، عورت کو کیا ایکسٹرا چیز کہنے کو کہا، ولا یبدین زینتہن، زینت نہ ظاہر کر۔ تو عورت کی سب سے زیادہ زینت کہاں ہوتی ہے؟ آپ اپنے بیٹے کے لیے لڑکی دیکھنے جاتے ہیں تو کیا دیکھتے ہیں؟ بھائی کے لیے بیوی ڈھونڈ رہے ہیں تو کیا دیکھ رہے ہیں؟ خود کسی کے لیے جاتے ہیں سجتے ہیں، آپ شادیوں میں جاتے ہیں سب سے پہلے زیادہ کیا سجاتے ہیں؟ تو پھر پیچھے بات کیا رہے گی؟ سمپل سی بات ہے کہ اتنی چھوٹی چھوٹی باتوں کو جو صاف سمجھ آتی ہیں لوگ سمجھنا نہیں چاہتے۔ پھر آپ دیکھیے کہ شوہر باپ بھائی ہے، ان کے سامنے کیا آپ جسم کھول سکتے ہیں؟ تو کیا کھول سکتے ہیں ان کے سامنے جو دوسروں سے ایگزمپٹڈ ہے؟ چہرہ کھول لو، ہاتھ کھل جاتے ہیں، تھوڑے تھوڑے پاؤں کھل جاتے ہیں، اٹس اوکے۔ لیکن اب یہاں یدرب نبی خموری ہننا کی جگہ آپ دیکھیے کہ جب خمر ہے ہی کوئی نہیں، جب دوپٹہ ہے ہی کوئی نہیں، تو پھر آپ کیا کریں گے؟ یعنی مجھے اتنے کرائے کے لوگ لگتے ہیں کہ جو اپنے ملکوں میں تو کچھ ٹھیک ہوتے ہیں لیکن جب ایئرپورٹس پہ آتے ہیں اور دوسرے ملک آتے ہیں، یقین کریں اس دفعہ جب میں آئی، میں نے سافٹی پہنی ہوئی تھی گھر میں، تو میں نے دل میں سوچا کہ ایئرپورٹ تو وہ ہوتے ہیں جس پہ سب سے زیادہ چلنا پڑتا ہے، جلدی بھی ہوتی ہے، سٹریس بھی ہوتا ہے، سامان بھی ہوتا ہے، تو میں یہ سافٹی کیوں بدلوں؟ نرم عام جوتی تھی جو میں نے گھر میں لگائی ہوئی تھی پہننے کے لیے، میں اس میں آ گئی، مجھے کسی نے نہیں روکا، اور میں نے فیل کیا کہ یہ میرا فیصلہ بہت اچھا تھا کیونکہ میں بالکل نہیں تھکی جو تھکتا ہے بندہ۔ جتنا مرضی آپ جوتا سافٹ پہنے لیکن بند جوتا جو ہوتا ہے اس میں، میں نہیں کہتی کہ آپ بھی یہ کریں، لیکن مجھے کیئر نہیں ہے اس بات کی، دو دن کے کپڑے پہننے ہیں تو اس میں ہی ٹھیک ہے، لیکن جب ہم ایئرپورٹ پہ لوگوں کو ہر چیز سے بے نیاز دیکھتے ہیں، خلیوں سے پتہ چلتا ہے کہ یہ فلائٹ کہاں جائے گی۔ میرے ساتھ ہی ایک شاید جدہ کی فلائٹ تھی، سعودیہ کی تھی، ایک مینچسٹر کی تھی، ایک ملیشیا کی تھی، تو وہ بندہ دماغ چلاتا رہتا ہے نا، تو جو عورتیں ہیں مرد آ رہے تھے ان کے خلیوں سے دیکھ رہی تھی کہ یہ ضرور کسی باہر کی فلائٹ کا بندہ ہے، اور بالکل ایگزیکٹلی 2-3 جو بھی میرے سامنے کیس ہے وہ میرا جو اندازہ تھا وہ بالکل ٹھیک ہے۔ گھر سے ہار کے آتے ہیں پھر دوسروں کا کیا حال ہوگا؟ اللہ سے دعا کریں کہ ہمیں اپنے دین پر، اپنے اسلام پر فخر دے۔ ہم کیوں شرمندہ ہوں؟ ہم کیوں خرابی پہ آئیں؟ ہم نے کیا کیا ہے؟ ہم نے کوئی غلطی نہیں کی۔ اور جتنا آپ کو یقین ہوگا آپ دیکھیں دوسرے اتنی آپ کی رسپیکٹ کریں گے۔ الحمدللہ ثم الحمدللہ، کبھی کسی نے اس وجہ سے نہیں پیچھے کیا آپ کو کہ آپ اسلامک خلیے میں کیوں ہیں، اور کوئی کرے گا تو 100 دفعہ کرے۔ اللہ کی بات پہ اگر کوئی مشکل آ جائے تو آ جائے، لیکن یہ ہمارے اپنے اندر کی ہار ہوتی ہے، ہم اپنے اوپر دیکھیں، دوسروں کو اب سب چھوڑ دیں۔ قرآن پڑھ چکے، पढ़ चुके, दोहराई हो रही है, आधे से ज़्यादा हो गई है। अब अपने ऊपर चेक करें, अब मेरे घर से बाहर निकलने के क्या मामले हैं। अब देखिए कि सूरत अराफ़ में हमने घर में पहनने ओढ़ने को देखा था, ये जो आयतें हैं ये घर के मर्दों की है। चले मैं भी आपको इधर ही रोकती हूँ, आप यहाँ मुहासबा करें। आप सब अपने घर के मर्दों यानी देवर, जेठ और कज़न्स, उनके साथ मेरा क्या मामला है, और अगर अभी तक मैंने उनके सामने अपने आप को उस तरह नहीं किया जैसे अल्लाह ने कहा, तो फिर शायद अगले 12 पारों से भी कुछ नहीं होगा। खुद सोचे, और याद रखे एक नेकी दूसरी नेकी पे मदद करती है। हम कुछ लोगों को देखते हैं इस्तकामत का पहाड़ दिखते हैं, क्यों? कोई उनके अंदर ऐसी नेकी है जो उनको इस नेकी पे माइल कर रही है। हम एक नेकी में पीछे होते हैं, अल्लाह दूसरी नेकी हमारी पीछे करता है। तो अब तो बिल्कुल क्लियर कट ट्रुथ हमारे सामने है कि हमारी निजात इसमें कि हम इस दीन के ऊपर अमल करें, छोटा सा कदम लें घर के मर्दों में। मैंने घरों के नक्शे बदलते देखे हैं अल्लाह के हुक्म से, अल्लाह के हुक्म से करीबी लोगों में चेंज जो मैंने देखा है, शायद आपने भी इतना ना देखा हो, कि वो एक एक्सट्रीम पे थे। दौलत और दुनिया की जब कसरत होती है तो फिर इंसान हर हद से दूर होता है, और उन्हीं घरों में आज उनकी औरतें मर्द इस तरह खूबसूरत तरीके से चेंज आया कि पता ही नहीं चला, एक कतरा निकला था, और आज इस वक्त पूरी फैमिली उनकी इसी चीज़ पर, और मर्दों ने एक्सेप्ट किया हुआ है, कोई कुछ नहीं कहता। बहरहाल अल्लाह से दुआ है कि अल्लाह ताला हमें अपने बारे में सही फैसले करने की तौफीक अता फरमाए। फिर इसके बाद अल्लाह सुबहाना ताला ने इस चीज़ के अंदर जो हमें दावत दी वो क्या है, वतूबू इलल्लाही जमीयन, ए मोमिनो तुम सब मिलकर अल्लाह से तौबा करो। ये कौन सी तौबा है, हाईलाइट करें, इज्तमाई तौबा। अकेली बीवी या अकेली बहू या अकेली भाभी नहीं चल सकती ना उस सिस्टम में, तो सबको तैयार करो। इज्तमाईत के साथ नेकियाँ आसान हो जाती हैं। आप अकेले काम करते हैं तो आपके अंदर कॉम्प्लेक्स आ सकता है, लेकिन जब सारे वो काम करेंगे तो इंशाल्लाह मदद होगी, और तवक्को है कि तुम फलाह पाओगे। अल्लाह कह रहा है कि फलाह पाओगे, तो क्या फिर हमें कोई शक है? दूसरा सद्दे ज़राए ज़िना का, पहला क्या था, बेपर्दगी, इसको ख़त्म करो। अब दूसरा क्या है, कमारा ना रखो लड़कियों लड़कों और बुढ़े बुढ़ियों को जिनका साथी नहीं है। कौन? वन के हुलैयाम मिनकुम वस्सालिहीन मिन इबादिकुम व इमाइकुम, तुम में से जो लोग मुजर्रद हों, मुजर्रद कहते हैं अकेले को, सिंगल, और तुम्हारे लौंडी गुलामों में से जो साले हों, इनके निकाह कर दो। ये है दूसरा नुक्ता, इस पे नंबर 2 लगा लें बेशक, कि दूसरा ज़रिया क्या है कि निकाह कर दो, बिन ब्याहे लोग ना रहें सोसाइटी में। अब निकाह के रास्ते में अमूमन जो एक रुकावट होती है हमारे, वो क्या है, दौलत। जी अपने पाँव पर नहीं खड़ा हुआ, जी इसका अभी कारोबार नहीं, अभी जॉब नहीं, तो अल्लाह कहते हैं यकून फ़करा युग्निहिमुल्लाहु मिन फ़ज़ली, अगर वो गरीब हों तो अल्लाह अपने फ़ज़ल से इनको गनी कर देगा। क्या फ़िक्र करते हो, 2 साल की उम्र का वो अपने पाँव पे खड़ा है, तुम्हें आज तक ही नहीं अपने पाँव पे खड़ा दिख रहा, हालांकि तुम उसके सर पर डालोगे जिम्मेदारियाँ, खुद निभा लेगा। बच्चों की असल में परवरिश भी तो हमने लाडो में की है ना, 20 साल का लड़का और अभी अपने पाँव पर ही नहीं खड़ा, क्योंकि हमने अभी तक तो उसके मुँह में लुकमे डाले, उसको तो एहसास ही नहीं दिया कि माँ नहीं जाएगी, तुम जाओगे घर की ग्रोसरी लेने। ये एक पूरा कल्चर है, जिन सोसाइटीज़ में बच्चों को बचपन से बड़ा बना के पाला जाता है, वो 15-16 साल की उम्र में शादी के काबिल होते हैं, जिम्मेदारियाँ निभाते हैं। और एक हमारा कल्चर है कि जिसमें 20-25 साल का भी बच्चा अभी माँ के सामने रो भी डाल रहा होता है, तो फिर वहाँ तो वाकई वो बीवी के लिए भी क्या करें। लेकिन बहरहाल इलाज बता दिया गया कि पैसे की खातिर शादियों को डिले ना करो, अल्लाह बड़ी वसत वाला और अलीम है, यानी वसतें दे देगा, एक की जगह 2 का रिस्क जमा होगा तो अल्लाह के हुक्म से माल खुद बहुत बढ़ जाएगा। अच्छा अब आप तो चाहते हैं कि कर दें शादी या हो जाए हमारी शादी, लेकिन हो नहीं रही, अब क्या करें। वल यस्ताफिफिल्लज़ीन ला यजिदून निकाहन, और जो निकाह का मौका ना पाएँ इन्हें चाहिए कि पाक दामनी इख्तियार करें, यहाँ तक कि अल्लाह अपने फजल से इनको गनी कर दे। आज यंगस्टर्स का ये भी बड़ा फितना है, चूँकि शादी नहीं हो रही फिर हमें तो हर चीज़ की इजाज़त है, फिर हमने तो जी अपने जज्बात को पाना है, इसी तरह चूँकि शौहर पास नहीं है, अब हम जो भी गलत तरीके इख्तियार करें, अल्लाह कहते हैं फिर सब्र करो। जवानों के ग्रोह को आपने रोज़े रखने की नसीहत की थी, क्योंकि रोज़े से शहवत दबती है। फिर ऐसे यंगस्टर्स जिनको लगता है कि अभी शादी नहीं हो रही, औरतें किसी वजह से अपने शौहर से दूर है, फिर उनको क्या करना चाहिए, पाक दामन रहें, नज़रों को पाक रखें, रोज़े रखें, कपल्स के साथ ज़्यादा ना बैठें, कोई ऐसी चीज़ ना देखें, ऐसा लिबास ना पहने कि जिससे उनके अंदर शहवत आए, फिर अल्लाह ताला उनके दिल को गनी कर देगा। वल्लज़ीना यब्तगूनल किताबा मिम्मा वलकत ईमानुकुम, अब देखिए आम लोगों के होते हुए अब गुलामों तक की शादी और निकाह की बात है, क्योंकि ज़िना के रस्ते में ये भी एक बहुत बड़ी रुकावट थी کہ گھروں میں جو لونڈیاں غلام ہوتے تھے ان کی وجہ سے بھی بعض دفعہ خرابیاں پیدا ہوتی تھی، تو کہا تمہارے مملوکوں میں سے جو مکاتبت کی درخواست کرے ان سے مکاتبت کر لو. مکاتبت کیا ہے؟ ایک قسم کا ایگریمنٹ ہے. غلام یا لونڈی کہتی ہے کہ مجھے غلام یا لونڈی نہیں رہنا، آپ میری قیمت لگوائیں. بالفرض اس دور میں لونڈی 10,000 کی بکتی تھی. وہ کہتی ہے آج کے بعد سے میں جتنا آپ کا کام کروں گی اس کو ڈیلی ویجز کے حساب سے میری پے سمجھ کے کاٹیں، جس دن 10,000 پورے ہو جائیں گے میں آزاد ہوں. اس کو مکاتبت کہتے ہیں. اور حدیث میں ہے کہ جب کوئی غلام یہ آفر دے تو مالک کو پوری کرنی چاہیے، بلکہ اس کی مدد بھی کرے اس کے اندر، کہ اگر تمہیں معلوم ہو کہ ان کے اندر بھلائی ہے اور ان کو ان کے مال میں سے دو جو اللہ نے تمہیں دیا، یعنی نہ صرف یہ کہ ان سے کم لو بلکہ خود ان کو دے کے ان کی مدد کرو. اور اپنی لونڈیوں کو اپنے دنیاوی فائدوں کی خاطر قحبہ گری یعنی جسم فروشی پر مجبور نہ کرو جب تک کہ وہ خود پاک دامن رہنا چاہتی ہوں، اور جو کہ ان کو مجبور کرے تو اس چیز کے بعد اللہ ان کے لیے غفور الرحیم ہے. عبداللہ بن ابی نے کچھ لونڈیاں رکھی ہوئی تھیں، ان سے پیشہ کرواتا تھا، پروسٹیچیوشن کرواتا تھا، منع کر دیا. آج بھی طوائف لفظ ہمارے ہاں ایک گالی سمجھا جاتا ہے، لیکن اگر آپ ڈیپتھ میں جا کے دیکھیں تو ایسی عورتیں جو ہوتی ہیں وہ کہیں سے بکتی بکاتی اغوا ہو کے کچھ گندے لوگوں کے ہاتھ پڑی ہوتی ہیں. وہاں آنے والے تو شریف شرفا کہلائیں، اور وہ عورتیں جو پسی ہوئی ہیں ان کو سوسائٹی کبھی ایکسیپٹ نہیں کرتی. تو اللہ تعالیٰ ایسی کمائی کو حرام کی کمائی کہتا ہے جو کہ اس طرح کے کاموں سے کرائی جائے. وَلَقَدْ أَنزَلْنَا إِلَيْكُمْ آيَاتٍ مُبَيِّنَاتٍ، ہم نے صاف صاف ہدایت دینے والی آیات تمہارے پاس بھیج دی ہیں، اور ان قوموں کی عبرت ناک مثالیں بھی ہم تمہارے سامنے پیش کر چکے ہیں جو تم سے پہلے ہو گزری ہیں، اور وہ نصیحتیں ہم نے کر دیں جو ڈرنے والوں کے لیے ہوتی ہیں. کتنا آپ کو سورت نور میں یہ انداز دکھ رہا ہے نا، آیات مبینات یا نصیحت، تذکیر، غور کرو. اصل چیز جو ہے نا وہ تقویٰ ہے جو ہم سے کوئی کام کراتا ہے. علم کیا تک تو علم ہمیں پہلے بھی تھا، ابھی بھی مل رہا ہے، لیکن ساتھ ساتھ اپنے دل کو چیک کریں میرے اندر کتنا اللہ کی بات کو قبول کرنے کا داعیہ پیدا ہو رہا ہے، اور میں کتنا اللہ کی بات کو سننا چاہتی ہوں. اللہ نور السماوات والارض، اللہ آسمان و زمین کا نور ہے. کائنات میں اس کے نور کی مثال ایسی ہے جیسے ایک تاک میں چراغ رکھا ہو، چراغ ایک فانوس میں ہو، فانوس کا حال یہ ہو کہ جیسے موتی کی طرح چمکتا ہوا تارا، اور وہ چراغ زیتون کے ایک ایسے مبارک درخت کے تیل سے روشن کیا جاتا ہو جو نہ شرقی ہو نہ غربی، جس کا تیل آپ ہی آپ پھڑکا پڑتا ہو چاہے آگ اس کو نہ لگے. اس طرح روشنی پر روشنی بڑھنے کے تمام اسباب جمع ہو گئے ہوں. اللہ اپنے نور کی طرف جس کی چاہتا ہے رہنمائی فرماتا ہے، اور وہ لوگوں کو مثالوں سے بات سمجھاتا ہے، وہ ہر چیز سے خوب واقف ہے. اس کے نور کی طرف ہدایت پانے والے ان گھروں میں پائے جاتے ہیں جنہیں بلند کرنے کا اور جن میں اپنے نام کی یاد کا اللہ نے حکم دیا ہے. ان میں ایسے لوگ صبح و شام اس کی تسبیح کرتے ہیں جنہیں تجارت اور خرید و فروخت اللہ کی یاد اور نمازوں کے قائم کرنے اور زکوٰۃ کے ادا کرنے سے غافل نہیں کر دیتی. وہ اس دن سے ڈرتے رہتے ہیں جس میں دل الٹے اور دیدے پھیرا دیے جانے کی نوبت آ جائے گی خوف کی وجہ سے، اور وہ یہ سب کچھ اس لیے کرتے ہیں تاکہ اللہ ان کے بہترین اعمال کی جزا ان کو دے اور مزید اپنے فضل سے نوازے. اللہ جسے چاہتا ہے بے حساب دیتا ہے. اس کے برعکس جنہوں نے کفر کیا ان کے اعمال کی مثال ایسی ہے جیسے دشتے بے آب میں سراب، یعنی ایسا جنگل جس میں پانی نہ ہو، کہ پیاسا اس کو پانی سمجھے ہوا تھا مگر جب وہ وہاں پہنچا تو کچھ نہ پایا، بلکہ وہاں اس نے اللہ کو موجود پایا جس نے اس کا پورا پورا حساب چکا دیا، اور اللہ کو حساب لیتے دیر نہیں لگتی. یا پھر اس کی مثال ایسی ہے جیسے گہرے سمندر میں اندھیرا کے اوپر ایک موج چھائی ہوئی ہے، اس پر ایک اور موج، اس کے اوپر بادل تاریکی پر تاریکی مسلط ہے. آدمی اپنا ہاتھ نکال لے تو اسے بھی نہ دیکھنے پائے. جسے اللہ نور نہ بخشے اس کے لیے پھر کوئی نور نہیں. آیت نور سے لے کے یہاں تک کی آیتیں دو مختلف قسم کے کردار دکھاتی ہیں. ایک وہ ہے جو اللہ کے نور میں سے حصہ لے کر اپنا دل اللہ کے گھروں میں لگا لیتا ہے. کاروبار، تجارت، دنیا کی چیزیں اس کو اللہ کی یاد اور اس کے ذکر سے غافل نہیں کرتی. اور دوسرا وہ ہے جو کفر کے اور انکار کے اور ناشکری کے اندھیروں میں رہتا ہے. ہم اپنے آپ سے پوچھیں، ہم نے اللہ کے نور میں سے کتنا حصہ لیا؟ علم اللہ کے نور میں سے ایک بہت بڑی چیز ہے. اس کی مثالوں میں یا اس کی تفسیر میں مفسرین لکھتے ہیں کہ اللہ نور و سماوات میں نور سے مراد اللہ کا علم بھی ہے، اور اسی طرح کائنات میں جو روشنی اور ہدایت ہے اور جو سورج کو روشنی ملی وہ سب ہے. ہم بھی تو اپنے دلوں کو دیکھیں کہ جتنا قرآن ہمارے اندر آ رہا ہے، جتنا ہمیں سمجھ آتا ہے، क्या वाकई में अपना सीना नूरानी लगता? लोगों ने तो न जाने क्या क्या तरीके अख्तियार कर दिए अपने अंदर स्पिरिचुअलिटी लाने के और रूहानियत लाने के, लेकिन अगर ये कुरान हमें अल्लाह की बात मानने पे माइल कर रहा है, अपनी इसलाह करें, खुद को बैठ के देखें मेरे में क्या कमी है, कहाँ अभी मैं अंधेरे में हूँ, कहाँ मेरा किरदार, मेरा अखलाक, मेरी बातें सब ऐसी हैं, कहाँ मेरी अभी नीयत ठीक नहीं, क्या अभी मेरे दिल से माल की मोहब्बत नहीं गई, क्या अभी मेरे दिल से लोगों का खौफ नहीं गया, क्या अभी भी मुझे अपनी नुमाइश का शौक है। एक होता है आप अपनी ज़ात के लिए पहने उड़े, एक होता है नुमाइश के लिए पहने, बहुत फ़र्क है। अब हर वक्त मुझे लगता है हमें खुद को सोचना चाहिए। मेरे जहन के मुताबिक अब आप लोग बहुत मेच्योर एज में पहुंच चुके हैं, आपकी ज़िंदगी का वो दौर शुरू हो चुका है, ज़िंदगी से मुराद आपकी इल्मी ज़िंदगी, आपके बातनी ज़िंदगी, कि जिसमें इंसान को अब अपनी फ़िक्र करनी चाहिए। आमतौर पर भी तो आप देखिए कि जब हम 40, 30, 40 के करीब ऊपर जाते हैं तो बहुत रियलिस्टिक हो जाते हैं लोग, फिर उनको हर वक्त नुमाइशों का नहीं शौक, क्योंकि कुछ लोग हैं, मैं काफ़ी सालों के बाद उनको मिली इस ट्रिप में ना, पहले 10 साल पहले मिली, क्योंकि जब मैं कभी गई तो वो नहीं थे, वो आए तो मैं नहीं थी। कई साथी ऐसे हैं, कोई 15 साल बाद मिला, कोई 10 साल बाद, तो मुझे बहुत डिफरेंट लगे वो। तो वो फिर उसमें कोई कहता है अब मुझे पहनने उड़ने का शौक़ नहीं रहा, कोई कहता है मुझे मेकअप का शौक़ नहीं रहा, कोई बहुत दीन पे आ गया। तो मैं सोचती हूँ कि ये वक्त खुद ही हमें सीधा कर देता है, अगर अल्लाह की हिकमत हो और इंसान के अंदर से आहिस्ता आहिस्ता वो सारी चीज़ें चलती हैं। पिछली दफ़ा जब मिली कई ऐसे थे कि वो चादरें भी नहीं लेते थे, इस दफ़ा माशाल्लाह प्रॉपर किस्म के अपने आप को उन्होंने ढापा हुआ था। तो हमेशा अपना मुहासबा करें और दुआ करें कि अल्लाह बस ये जो नेमत मुझे मिल रही है किसी और को तो नहीं मिल रही ना, तो मैंने वो बनना है जो कोई दूसरा नहीं है। इस वक्त पे आप सोचें, अपने घर को सोचें, जो इल्म की नेमत ले रहे हैं वो बाकियों को नहीं मिल रही, तो फिर आपका रूप ज़्यादा अच्छा होना चाहिए ना। हर चीज़ में खुद को कुरेदें, इंशाल्लाह आप देखिएगा कि अल्लाह आपको गौर व फिक्र की जब तौफीक देगा तो आपका अमल दिन ब दिन बदलेगा। कायनात की कुछ चीज़ों में गौर व फिक्र, असल में अल्लाह नूरु समावात की बात थी, तो अब ये उसके कुछ अमली नमूने हैं। क्या अलम तरन अल्लाह युसब्बिहु लहू मन फिस समावाति वल अर्द, क्या तुम देखते नहीं हो, मुराद क्या के देखो क्या, कि अल्लाह की तस्बीह कर रहे हैं वो सब जो आसमानों और ज़मीन में हैं, और वो परिंदे जो पर फैलाए उड़े जा रहे हैं, हर एक अपनी नमाज और तस्बीह का तरीका जानता है। हम नहीं जानते, उनको पता है, और ये सब जो कुछ करते हैं अल्लाह इससे बाखबर है। आसमान और ज़मीन की बादशाही इसी के लिए है और इसी की तरफ सबको पलटना है। अब देखिए कि यहाँ लफ्ज़ सलात आया ना, तस्बीह का लफ्ज़ आया है, मतलब यह है तरीका इबादत भी है और ज़िंदगी गुजारने का तरीका। और कायनात में अब देखिए परिंदों की बात हुई तो इसमें बेहतरीन टीम वर्क है, बादलों की बात आगे आ रही है उसमें टीम वर्क है। अगली आयत को सुनते वक्त, ख़ास तौर पे आयत 43 जो है और 44, इनको सुनते हुए आप अपने इस पूरे तालीमी सेटअप को जहन में रखिएगा, फिर आपको इंशाल्लाह ये अच्छे तरह समझ आएगा। अलम तरन अल्लाह युसजी सहाबन, क्या तुम देखते नहीं हो कि अल्लाह बादल को आहिस्ता आहिस्ता चलाता है, छोटे छोटे कतरे पानी के इधर उधर से जमा होते हैं, फिर बादलों की सूरत में ढलते हैं, फिर इनके टुकड़ों को बाहम जोड़ता है। कभी बैठे हों बाहर तो देखें बादल इधर उधर से आते हैं, फिर एक जगह इकट्ठे होते हैं, फिर इसे समेट कर एक कसीफ यानी गहरा अबर बना देता है, फिर तुम देखते हो कि इसके खौल में से बारिश के कतरे टपके चले आते हैं और वो आसमान से इन पहाड़ों की बदौलत जो इसमें बुलंद हैं ओले बरसाता है, फिर जिसे चाहता है इनका नुकसान पहुंचा देता है और जिसे चाहता है इनसे बचा लेता है। इसकी बिजली की चमक आंखों को खीरा किए देती है यानी आंखों की रोशनी ले जाती है, रात और दिन का उलट फेर वही करता है। इन्ना फी ज़ालिका लइबरतुलिल अबसार, इसमें एक सबक है आंखों वालों के लिए। यहाँ आप देखिए कि कैसे बादलों का मंजर है, पानी का छोटा सा कतरा किसी की प्यास भी नहीं बुझा सकता, लेकिन वो कतरा जब अपने वजूद को मिटाकर दूसरे में जम कर देता है, अपनी हस्ती मिटाकर दूसरे में चला गया, तो वो बादलों की सूरत में फसलों को भी सैराब करते हैं और इंसानों को भी सैराब करते हैं। दीन का और इल्म का काम भी ऐसे ही होता है, अपनी हस्ती को मिटाकर जब एक बड़ी कॉज और एक बड़े मकसद के लिए हम अपना हिस्सा डाल देते हैं तो वो बारिश जहाँ जहाँ बरसती है उसमें हमारा हिस्सा है। क़यामत के दिन इतनी खुफिया नेकियाँ लोगों के सामने आएंगी कि इंसान आज उसका तसव्वुर नहीं कर सकता। इसलिए हमेशा यहाँ अपने लिए यही अब नियत करें कि मैंने भी इसी तरह कायनात के लिए एक रहमत की बारिश बनना है, मैंने अपना हिस्सा डालना है। आप देखिए कि बड़ा जहाज़ रुक जाता है अगर उसमें से एक तार अपनी जगह छोड़ दे, इसी तरह किसी सिस्टम में अगर आपको कहीं जगह मिली, आपके ज़िम्मे कोई काम है, और आप अगर उसको सीरियस नहीं लेते या उतना नहीं लेते जितना लेना चाहिए, तो पूरे सिस्टम में कमी गई। कोई नहीं कहेगा कि ये ए ने ये काम नहीं किया या बी ने नहीं किया, लोग आपके उस सिस्टम को बुरा कहेंगे। तो अल्लाह से दुआ करते हैं कि अल्लाह ताला हमें अपनी ज़िम्मेदारियों को अहसन दर्जे पर निभाने की तौफीक अता फरमाए। वल्लाहु खलक कुल्ल दाबतिन मिम्मा, और अल्लाह ने हर जानदार एक तरह के पानी से पैदा किया। फमिनहुम मन यमशी अला बतनिही, कोई पेट के बल चल रहा है, कौन? मसलन सांप वगैरह। कोई ऐसे हैं जो दो टांगों पर चलते हैं, मसलन इंसान, बकरी। और कोई चार टांगों पे, मसलन चौपाए, गाय, भैंस, बकरियाँ। अच्छा, इंसान को देखिए, उसकी ज़िंदगी में ये तीनों मरहले आते हैं। शुरू में बच्चा क्रॉल करता है, पेट के बल ग्रींगता है। फिर उसके बाद देखिए कि जब बच्चे थोड़ा सा चलते हैं तो हाथ भी नीचे रख के चलने लग जाते हैं, और फिर बाद में दो पे। अल्लाह इंसानों के अंदर जानवरों वाली सारी चीज़ें डाल देता है, और बाद में उसको कितना खूबसूरत तरीके से खड़ा कर देता है। जो कुछ वो चाहता है पैदा करता है, और हर चीज़ पर कादिर है। हमने साफ साफ हकीकत बताने वाली आयात नाजिल कर दी हैं। आगे सिरात मुस्तकीम की तरफ हिदायत अल्लाह ही जिसे चाहता देता है। ये हाईलाइट कर लें, तड़प लें, जो मर्जी कर लें किसी के लिए, जब तक वो खुद नहीं तड़पेगा अल्लाह उसके लिए रास्ता आसान नहीं करेगा। अब चूंकि अहकाम कुछ ऐसे गुजरे जो तबीयत पे बोझल पड़ते हैं, तो सूरत के अब आखिर तक आप देखेंगे अतीउल्लाह और अतीउर रसूल की बहुत बात होगी, कि ये तो फिर दिल की खुशी के सौदे हैं। कोई मारे बांधे पर्दे नहीं है, मारी बांधी नमाजें नहीं है, बस दिल की खुशी बना लो अल्लाह के दीन को, फिर देखो इताअत कितनी आसान होती है। कैसे? लक़द अनज़लना आयातें मुबैजिनात वल्लाहु यहदी मन यशाउ इला सिरातिन मुस्तकीम वयकूलूना आमन्ना बिल्लाहि वबिर्रसूल। ये लोग कहते हैं कि हम ईमान लाए अल्लाह रसूल पर और हमने इताअत कबूल की, मगर इसके बाद इनमें से एक गिरोह इताअत से मुंह मोड़ जाता है। अल्लाहुम्मा ला तअज्जिलना मिन्हु। बात अमल के वक्त हम छोड़ दें और इताअत ना करें, अल्लाह ना करे हम ऐसा करें, क्या है ऐसे लोगों का मुकाम? वमा उलाइका बिल मोमिनीन, ऐसे लोग हरगिज़ मोमिन नहीं हैं। इनका हाल कैसे पता चलता है? इसको हाईलाइट कीजिएगा और मुहासवे किया जाता है। वइज़ादू इलल्लाहि वरसूलिही लियहकुम बैनहुम, ऐसे लोग हरगिज़ मोमिन नहीं, क्योंकि जब इनको बुलाया जाता है अल्लाह और रसूल की तरफ ताकि रसूल इनके आपस के मुकदमात का फैसला करे, तो इनमें से एक फरीक कतरा जाता है। अलबत्ता अगर हक इनकी मुवाफ़कत में हो, यानी दीन पे अमल करने से इनके दुनियावी फ़ायदे हों, तो रसूल के सामने बड़े एतात कैश बनकर आ जाते हैं। क्या इनके दिलों को मुनाफ़कत का रोग लगा हुआ है? अफ़ी कुलूबिहिम मरद, क्या ये हार्ट पेशेंट है? अम इरताबू, या फिर ये शक में पड़े हुए हैं? अम यखाफून अन यहीफ़ल्लाहु अलैहिम व रसूलुहु, या तीसरी बात यह है कि इनको ये खौफ है कि अल्लाह और इसका रसूल इन पर जुल्म करेगा, यानी इनको ऐसी ज़िंदगी बसर करने की दावत देगा जो इनकी दुनिया के मज़े ख़त्म कर देगी। तो ये बात गलत है, बल्कि बल उलाइका हुमुल ज़ालिमून, बल्कि यही लोग हैं जो ज़ालिम हैं। यहाँ आप देखिए कि कितने खूबसूरत तरीके से ये बात बता दी गई कि किस तरह से लोग अल्लाह और उसके रसूल की बात को दिल की खुशी से मानने के बाद ही बेहतरीन ज़िंदगी बसर करते हैं। तो हम अल्लाह ताला से ये दुआ करते हैं कि अल्लाह ताला इताअत का शौक़ दे दे और इस दीन को हमारी खुशी बना दे। सुभानक अल्लाहुम्मा व बिहमदिक अशहदु अल्ला इलाहा इल्ला अंता अस्तगफिरुक व अतूबु इलैक। रब्बना तकब्बल मिन्ना इन्नक अंतस समीउल अलीम व तुब अलैना इन्नक अंतत तवाबुर रहीम व सल्लल्लाहु तआला खैरि खल्क़िही व असहाबिही अजमईन बिरहमतिका या अरहमुर राहिमीन। आमीन।